नमस्ते सम्पूर्ण युवा साथीहरूलाई युवा संसार सुनेर बसिराख्नु भएकोमा र युवा संसारमा स्वागत छ। म युनिसा र इन्द्रकोबाट र आज पनि अहिले आज आइतबार 1 बजिसकेको छ र तपाईँहरू सुन्दै हुनुहुन्छ युवा संसार रेडियो एडिलेट 101.5 मेगाहर्जबाट। र
सदा झैँ हामी आइतबार हरेक आइतबार 1 बजे आउने गर्छौँ। अबको एक हप्ता चाहिँ हामी आउँछौँ 1 बजे, त्यसपछि हामी अगस्तको महिनादेखि हामी साँझ 5:30-6 बजेसम्म आउँछौँ। हाम्रो समय फेरिँदैछ, तपाईँलाई सुरुमै मैले जानकारी गराएँ। आज जुलाई 21 तारिक 2013 नेपालीको क्यालेन्डर अनुसार साउन 6 गते 2070 साल, अनि भोलि निकै महत्त्वपूर्ण तिथि परेको छ हाम्रो गुरु पूर्णिमा। तपाईँले यदि गुरुहरूलाई सम्मान गर्न चाहनुहुन्छ, यदि सम्मान व्यक्त गर्न चाहनुहुन्छ भने तपाईँ भोलिको दिन एकदम महत्त्वपूर्ण दिनको रूपमा रहेको छ, आफ्नो गुरुको लागि समर्पण गर्ने यो दिन। हामीलाई युवा संसारमा तपाईँले सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो इमेल एड्रेस छ yuva.sansar@hotmail.com। हामीलाई फेसबुक मार्फत पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ भने ट्विटर, गुगल प्लस र युट्युबमा पनि अब हामी उपलब्ध भएका छौँ। हामी सोसियल नेटवर्क अधिकतम प्रयोग गर्ने प्रयासमा छौँ र तपाईँसँग हामी सम्पर्कमा रहने प्रयास गर्नेछौँ। ट्विटर @युवा संसार भनेर तपाईँले खोज्नुभयो भने हामीलाई ट्विटर भेट्न सक्नुहुनेछ। गुगल प्लस र युट्युबमा पनि युवा संसार भनेर तपाईँले खोज्नुभयो भने हामीलाई भेट्न सक्नुहुनेछ। हामीलाई अनलाइनमा तपाईँले सुन्न सक्नुहुन्छ युवा संसार.com। तपाईँको फुर्सदको बेला आइट्युन्समा पनि तपाईँले सुन्न सक्नुहुन्छ, आइपिएच जर्नलमा पनि तपाईँले सुन्न सक्नुहुन्छ। हामीलाई लाइभ सुन्न चाहनुहुन्छ भने radio.edlet.edu.au। अब युनिसा, हामी कार्यक्रम सुरुमा एउटा गीत सङ्गीतबाट सुरु गर्दैछौँ
र गीत रहेको छ माया तिमीलाई अभिषेक तामाङको स्वरमा।
Thank you.
श्रोताहरू, अहिले निकै मिठो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। कसको स्वरमा यो निशा?
अभिषेक तामाङ।
अभिषेक तामाङको स्वरमा निकै नयाँ प्रकारको गीत तपाईँले सुन्नुभयो। अब हाम्रो पालोमा रहेको छ, अब के रहेको छ युवा गतिविधि सदा चाहिँ यो निशा?
हजुर, कर्मचारी युनियनहरूले पाका र युवाहरूलाई काममा बराबर पैसा दिनुपर्ने मुद्दा जिते भने एप्रेन्टिस दिने चलन मासिन सक्ने चेतावनी अस्ट्रेलियाका साना व्यापारीहरूले दिएका छन्। सब डिस्ट्रिब्युटिभ एन्ड एलाइड इम्प्लोइज एसोसिएसनले गएको हप्ता 20 वर्ष पुगेका युवा कामदारलाई हप्ता $68 बढी तलब दिनैपर्ने भन्दै फेयर वर्क कमिसनमा मुद्दा दर्ता गरेको छ। साना व्यापारीहरूले यो थेग्न नसक्ने बताएका छन्। यसले गर्दा साना कम्पनीहरूमा युवाले पाउने रोजगारीमा कटौती हुन सक्ने देखिन्छ। देशमा युवा बेरोजगारी बढिरहेको बेला यस्तो खबर आएको छ। हाल 50,000 युवाहरू कामविहीन रहेको डिपार्टमेन्ट अफ एजुकेसन इम्प्लोइमेन्ट एन्ड वर्क प्लेस रिलेसन्सको तथ्याङ्क दिएको छ। अस्ट्रेलियन रिटेलर्स एसोसिएसनले पनि युवाहरूलाई बढी तलब दिने कुराको विरोध गरेको छ। 2018 युथ ओलम्पिक गेम्स अब अर्जेन्टिनाको बेनोस आयरेस सहरमा हुने भएको छ। इन्टरनेसनल ओलम्पिक कमिटीमा यसै हप्ता भएको मतदानमा कोलम्बियाको मेडेलिन सहरमा उछिन्दै सो सहरले बाजी मारेको छ। स्कटल्यान्डले पनि 2018 युथ ओलम्पिक गेम्स आयोजना गर्न प्रतिस्पर्धा गरेको थियो। युथ ओलम्पिक गेम्समा 15-18 वर्षका युवाले मात्र भाग लिन पाउँछन्। सामान्यतमा यसमा 28 विधाका खेल 12 दिनसम्म हुन्छन्। हरेक 4 वर्षमा हुने युथ ओलम्पिक्स 2010 सिङ्गापुरमा भएको थियो भने अर्को साल चीनको नन्जिन सहरमा हुँदैछ। साउथ अफ्रिकामा विद्यार्थीहरूलाई बैंकहरूले सहज रूपमा क्रेडिट कार्डको सुविधा दिएपछि पैसा चलाएर नतिर्ने युवाहरूको संख्या निकै बढेको छ। त्यहाँको नेशनल क्रेडिट रेगुलेटरले जनाए अनुसार झण्डै 2 करोड मानिसले क्रेडिट कार्डको सुविधा लिएका छन् भने त्यसमध्ये 92 लाखले चलाएको पैसा बैंकलाई तिरेको छैनन्। यसरी नतिर्ने मध्ये करिब 2% युवा विद्यार्थी छन्। बैंकहरूले यी युवाले मासिक रूपमा बाबु आमाबाट 200 रुबल पाउने गरेको प्रमाण दिएको क्रेडिट कार्डको सुविधा दिने गरेको छ। स्टुडेन्ट भिलेज र युनिभर्सिटी अफ साउथ अफ्रिकाले गरेको सर्वे अनुसार क्रेडिट कार्डको सुविधा लिने युवा विद्यार्थीको संख्या गत 2 वर्षमा 43%ले बढेको छ। औपचारिक शिक्षा नलिएका युवालाई भोकेसनल ट्रेनिङका भर नहुन उगण्डाको सरकारले आह्वान गरेको छ। उनीहरूलाई रोजगारीका लागि तयार गरेर उनीहरूले आर्थिक अवस्था उकास्न यो अभियान सुरु गरेको सरकारले जनाएको छ। युवाका लागि रोजगारी सृजना गर्न त्यहाँको सरकारले विश्व बैंक सहयोगमा जौकाली ट्रेनिङ, वान भिलेज वान प्रोडक्ट प्रोग्राम, क्वालिटी इन्फ्रास्ट्रक्चर एन्ड स्ट्यान्डर्ड प्रोग्राम जस्ता धेरै अभियान सञ्चालन गरिरहेको छ।
यो भयो युवा गतिविधि, संसारभर युवाहरूले के गरिरहेछन् भन्ने अथवा युवाहरूको लागि के भइरहेछ भन्ने। हामीलाई दुईवटा भुटनिस कम्युनिटीको न्युजहरू आइपुगेको छ। म भुटनिस कम्युनिटीको न्युजबारे यहाँ भन्दैछु। हामीलाई यो अस्ट्रेलियाको सिडनीबाट प्राप्त भएको हो। पदम काफलेजीले लेख्नु भएको छ हामीलाई, अस्ट्रेलियाको सिडनीमा बसोबास गर्ने भुटानी समुदायका करिब 30 वयस्कहरूले आफू पढिरहेको कक्षामा एक स्वरमा भने हामीलाई पढ्न उमेरले छेकेन। उनीहरू अहिले बडो उत्साहका साथ अङ्ग्रेजी भाषा सिकिरहेका छन्। ब्ल्याकटाउन स्थित एमटिसीको भवनमा प्रत्येक हप्ताको शनिबार बिहान 9-12 तीन घण्टा कक्षा सञ्चालन हुँदै आएको छ। गते शनिबारको भाषा कक्षामा सहभागी शिक्षार्थीहरू 65 वर्षसम्मकाले पढिरहेका देखिन्थे। नेपालको शरणार्थी शिविरमा रहँदा पढ्ने मन भएर पनि विभिन्न समस्या र सकारात्मक वातावरण नभएकाले सिक्ने आकांक्षा अधुरो रहेको अङ्ग्रेजी भाषा सिकाउनेहरूको गुनासो छ। तर अस्ट्रेलियामा आएबाट अङ्ग्रेजी सिक्ने अवसर प्राप्त भएकाले अहिले भने उनीहरू सिक्न उत्साहित देखिन्छन्। कक्षाभित्र समूह बाँधिएर हँस्यौली तरिकाले शब्द मिलाउँदै वाक्य संयोजन गरी अभिनयात्मक तरिकाले सिकाइ गरिरहेको पनि देखिन्थ्यो। न्यू साउथ वेल्स प्रान्तभित्र माइग्रेन्टहरूलाई आएबाट नै यस अङ्ग्रेजी सिक्न सरकारबाट प्रेरित गरिन्छ। त्यसपछि विषयगत ज्ञान र भाषिक क्षमता अनुसार विश्वविद्यालयको पढाइतर्फ लाग्न सकिन्छ। सामान्य विषय अध्ययनताका निम्ति कि त टेफमा सिपमूलक तालिमका निम्ति भर्ना हुन प्रेरित गरिएको छ कि त सामान्य सिपको काम खोजी गर्न मार्गदर्शन गरेको छ। विगतमा स्कुलै नगएका र आफ्नो मातृभाषाको साउ अक्षर समेत नचिन्नेकाले एकैचोटि सरकारले सञ्चालन गरेको अङ्ग्रेजी कक्षमा सामेल हुनुपर्दा निकै अप्ठ्यारो महसुस हुनका साथै अन्य समुदायका सहपाठीसँग कक्षामा आफ्नो पढाइको तह मिल्न गाह्रो भएको कुरा समेत भुटानी वयस्कहरू बताउँछन्। भाषा कक्षामा सहभागी श्रीमती दमन्ता काफले अधिकारी भन्छन्, मेरो मातृभाषा नेपाली हो, बोल्न त सक्छु तर लेख्न भने सक्दिन भने आउँदैन किनकि भुटानमा छँदा पारिवारिक र सामाजिक कारणले पढ्न पाइएन र नेपालमा 18 वर्ष शरणार्थी जीवनमा पढ्ने अवसर नै मिलेन। तर अहिले अस्ट्रेलियामा करिब 2 वर्षदेखि म अङ्ग्रेजी सिक्दैछु, केही बोल्न र सामान्य लेख्न जान्न थालेँ, यो मेरा निम्ति धेरै खुसीको कुरो हो। कार्यालय अस्पताल र अन्य बजारमा परिआउने आफ्नो कार्य म सामान्य तरिकाले गर्न थालेको छु। मलाई हामीलाई सिडनीबाटै डम्मर ढुङ्गेल साथीले अर्को मेसेजमा लेख्नु भएको छ। सिडनीको अस्ट्रेलियन भुटनिस एसोसिएसनले भर्खरै मिनी स्पोर्ट्स डे मनाएको छ, सेन्ट मेरिज सकर फिल्डमा मनाएको जानकारी प्राप्त भएको छ। त्यसमा भलिबल टुर्नामेन्ट पनि आयोजना गरिएको छ जसमा 8 टिमले सहभागिता जनाएका थिए भने ड्रुक एफसी ड्रुक फुटबल कपको गर्ल्स टिमको सकर कम्पिटिसन पनि भएको रहेछ जसमा 2 टिम सहभागी थिए। अन्डर 14 बोइजको सकर कम्पिटिसन भएको रहेछ र फ्री पेन्टिङ फर किड्स पनि भएको रहेछ। त्यसका अलावा राफल्ट पनि ड्र गरिएको थियो भन्ने जानकारी हामीलाई डम्बरजीलाई दिनुभएको छ। त्यसमा चाहिँ 129 अथवा $129 बराबरको फर्स्ट प्राइज बाइसाइकल जित्ने केशव भण्डारी हुनुहुन्छ, सेकेन्ड प्राइज $99 बराबरको प्राइज जित्ने केले के थियो त्यो लेख्नु भएको छैन, तर सेकेन्ड प्राइज $99 बराबरको घडी लेख्नु भएको छ, वाच लेख्नु भएको छ। श्रेय आचार्य जित्नु भएको छ, थर्ड प्राइज $60 बराबरको ग्लास ट्रे जित्नु भएको छ कमल खतिवाडाले। झन्डै 100 समुदायका व्यक्तिहरू सो कार्यक्रममा उपस्थित भएका थिए भने यो मिनी स्पोर्ट कार्यक्रम जुन 29 तारिक आयोजना गर्नुपर्ने थियो तर कारणवश July 20 मात्र आयोजना गर्न सकियो भनेर डम्बर ढुङ्गेलजीले हामीले लेखेर पठाउनु भएको छ। आजको लागि सामुदायिकका यी समाचार र युवा गतिविधि यति नै। युनिसा, अब अर्को गीत कुन बजाउँदैछौँ हामी अहिलेलाई? फेरि
अर्को गीत रहेको छ कलिउड नेपाली फिल्मबाट एउटा आइटम सङ्ग।
ओहो, भनेपछि युवा साथीहरूको लागि निकै मिठो होला आइटम सङ्ग।
उठेर नाच्नु पनि थाल्नुहुन्छ होला यो गीत सुनेर।
उसको पाली उखती मसंग छा तिम्रो चकचकी बानी झन हार्नै सकिनौ म भए पागल काली तिम्रो चकचकी बानी झन हार्नै सकिनौ म भए पागल
नाम काली यो युनिसा काली भएर कालीको ल्याएको है क्या गीत पनि
म कहाँ काली छु औ
कसो छ त
म काली पनि छुइनँ सेती पनि छुइनँ त्यो दुइटाको बिचमा के हुन्छ त्यही हो
सेती काली
जे भने नि हुन्छ
अब श्रोताहरू यो काली काली गीतपछि चाहिँ निकै रोमान्टिक गीत होइन निकै हाम्रो यो साथीहरूलाई चाहिँ मनपर्ने होला नि आइटम डान्स होइन
एकदम अब एकदम के हुन्छ
जोस जाँगरको साथ होइन फुर्तिलो बनाउँछ भन्दै चाहिँ होइन अब भुटान अपडेट्सतिर लाग्दैछौँ हामी भुटान अपडेट्स हामी केही महिनादेखि लगातार रूपमा भुटान अपडेट्स दिइरहेका छौँ र भविष्यमा दिने प्रयास गर्नेछौँ हेरौँ कतिको सकिन्छ गएको हप्ता भुटानमा चुनाव सकिएको छ 47 सांसदहरू छानिएका छन् विपक्षी दलका रूपमा खडा भएको ड्रुक फुन्सुम सोक्पाले चुनाव ताका निकै गैर कानुनी र अनैतिक काम भएको भन्दै असन्तुष्टि जनाएको छ यसै हप्ता थिम्पूमा सम्पन्न सो पार्टीको भेलाले ती सबै अनियमितताबारे राजालाई बिन्ती पत्र बुझाउने बताएको छ सरकारी कर्मचारी र सुरक्षा निकायले चुनावलाई प्रभावित पारेको सो पार्टीको निष्कर्ष छ भेलाले पार्टी अध्यक्ष जिमी वाथिनीलाई नभएर अरू कसैलाई विपक्षी दलका रूपमा खडा गर्ने सम्भावना देखिन्छ भेलाले 15 बुधामा समेटिएको बिन्ती पत्रको चित्तबुझ्दो जवाफ नआउन्जेल विपक्षी दलको रूपमा संसदमा भाग नलिने अडान पनि राखेको छ ड्रुक फुन्सुम चोकपाको यस्तो कदमको सर्वत्रबाट आलोचना भएको छ अघिल्लो साथ हामीले निर्वाचित सबै सांसदको नाम दिन प्रयास गरेका थियौँ तर दिन सकेका थिएनौँ आज हामी दिने प्रयास गर्दैछौँ आज नाम हामीले तपाईँको सुनाएका थियौँ सायद तपाईँलाई कन्फ्युज हुन्छ भनेर आज हामीले सबै 47 सांसद निर्वाचित सांसदहरूको नाम लिएर आएको छ बुम्थाङ जिल्लाबाट 2 सांसद हुनुहुन्छ पहिलो सांसद डाक्टर पेमा ज्याम्सो डिपिटीबाट हुनुहुन्छ 2,505 मत ल्याउनु भएको छ छिवाङ जुर्मी पिडिपीबाट हुनुहुन्छ 2,909 मत ल्याउनु भएको छ छुक्का जिल्लामा 2 सांसद हुनुहुन्छ दावा गेल्छन पिडिपीबाट 6,229 रिन्जिन दोर्जी पिडिपीबाट 4,861 दागनाबाट पनि 2 सांसद हुनुहुन्छ कर्मा दोर्जी पिडिपीबाट 4,585 निमा साङ्गे सेम्पो शेर्पा पिडिपीबाट हुनुहुन्छ 4,608 गासाबाट 2 सांसद हुनुहुन्छ पेमा ड्रुक्पा पिडिपीकै 358 दाम्चो दोर्जी पिडिपी हुनुहुन्छ पिडिपीबाटै 4,444 दाम्चो दोर्जी पिडिपीको भाइस प्रेसिडेन्ट पनि हुनुहुन्छ त्यसपछि हाबाट पनि 2 सांसद हुनुहुन्छ किन्ले ओम पिडिपीबाट 1,973 मतमा छिरिङ तोप्गे पिडिपीबाट 1,783 मतमा छिरिङ तोप्गे पिडिपीको चेयरपर्सन हुनुहुन्छ भने अबको केही दिनमा उहाँलाई प्रधानमन्त्रीको रूपमा चयन गरिँदैछ लुन्सेबाट पनि 2 सांसद हुनुहुन्छ कार्मा रङदोल डिपिटीको 2,303 मत यसै दोर्जी पिडिपीको 1,512 मत मङ्गरबाट 3 सांसद हुनुहुन्छ उगेन दोर्जी डिपिटीको 4,164 मत रिजिन जाम्सो डिपिटीको 3,453 मत जिग्मे जाङपो पिडिपीको 3,109 मत पारोबाट हुनुहुन्छ केजाङ वाङमो पिडिपीको हुनुहुन्छ उहाँ 3,571 मत ल्याउनु भएको छ भने खाण्डु वाङचुक डिपिटीको हुनुहुन्छ उहाँले ल्याउनु भएको छ 3,758 मत डिपिटीको खाण्डु वाङचुक निकै पहिलेदेखि मन्त्री भएर गरिखानु भएको व्यक्ति हुनु मानिन्छ सिनियर पोलिटिसियनको रूपमा उहाँलाई लिइन्छ पेमा गसेलमा 3 सिट 3 सिटमा डिपिटीले जित हासिल गरेको छ जाङले डुक्पा जो चाहिँ सघि एजुकेसन मिनिस्टर भएर काम गर्नुभएको थियो माफ भन्नु हेल्थ मिनिस्टर भएर काम गर्नुभएको थियो डिपिटीबाट 2,245 मत ल्याउनु भएको छ भने जिग्मे वाथिनले जो चाहिँ डेप्युटीको प्रेसिडेन्ट पनि हुनुहुन्छ र यस अहिलेको सरकारमा प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँले ल्याउनु भएको छ 3,742 मत छोइदा जाम्सो डिपिटीको हुनुहुन्छ उहाँले ल्याउनु भएको छ 3,121 मत पुनखाबाट दुईजना सांसद हुनुहुन्छ, डोफो डुक्पा उहाँ हुन्छ पिडिपीबाट, र उहाँले ल्याउनु भएको छ 3752 मत। छिमी दोर्जी पिडिपीबाटै हुनुहुन्छ 2406 मत। साम्टु जोङखरबाट हुनुहुन्छ दुईजना सांसद, मिङबो डुक्पा पिडिपीको हुनुहुन्छ 3970 मत, भने पेल्जाङ वाङचुक पिडिपीबाटै हुनुहुन्छ 3171 मत। साम्चीबाट चारजना सांसद हुनुहुन्छ, टेकबहादुर सुब्बा पिडिपीबाट 5239 मत, उहाँले यसअघिको शिक्षा मन्त्री ठाकुर सिंह पौडेललाई उछिनेर आउनुभएको हो। डिएन ढुङ्गेल हुनुहुन्छ अर्को पिडिपीबाटै, उहाँ ल्याउनु भएको छ 4977 मत। ऋतुराज छेत्री हुनुहुन्छ अर्को पिडिपीबाटै, 5954 मत। र एमके छेत्री हुनुहुन्छ, मणिकुमार छेत्री, उहाँ पनि पिडिपीबाटै, र 4832 मत ल्याउनु भएको छ उहाँले। सर्वाङ जिल्लाबाट हुनुहुन्छ दुईजना सांसद, गोपाल गुरुङ गेलेफुबाट हुनुहुन्छ उहाँ, 5051 मत ल्याउनु भएको छ। रिन्जिन दोर्जी सोमपाखा क्षेत्रबाट हुनुहुन्छ पिडिपीबाटै, र उहाँ ल्याउनु भएको छ 5232 मत। थिम्पूबाट दुईजना सांसद हुनुहुन्छ, किङ्गा छिरिङ डिपिटीले डिपिटीबाट हुनुहुन्छ उहाँ, उहाँले ल्याउनु भएको छ 2047 मत, भने यसै जिम्बा डिपिटीबाटै उहाँले ल्याउनु भएको छ 2649 मत। ट्रासीगाङबाट जित्ने पाँचजना सांसद हुनुहुन्छ, ट्रासीगाङबाट जित्ने वाङदी नोर्बु डिपिटीबाट हुनुहुन्छ, उहाँले ल्याउनु भएको छ 3540 मत। नोर्बु वाङचुक डिपी पिडिपीबाट हुनुहुन्छ उहाँ, नोर्बु वाङचुकले ल्याउनु भएको छ 3540 मत। जिग्मे वाङचुक डिपिटीबाट हुनुहुन्छ 2707 मत। दोर्जी छोडेन पिडिपीबाट हुनुहुन्छ 2541 मतमा, भने कर्मा तेन्जिन पिडिपीबाटै हुनुहुन्छ 2154 मत। ट्रासी एङ्सीबाट दुईजना सांसद चुनिनु भएको छ, दुईजना सांसद हुनुहुन्छ डिपिटीबाट दुपथोप, दुपथोपले ल्याउनु भएको छ 2346 मत, भने केजाङ वाङदी डिपिटीबाटै हुनुहुन्छ, उहाँले ल्याउनु भएको छ 2304 मत। ट्रोङसाबाट हुनुहुन्छ नामगे दोर्जी पिडिपीको हुनुहुन्छ उहाँ, उहाँले ल्याउनु भएको छ 2010 मत, भने निडुप जङ्पो डिपिटीबाट हुनुहुन्छ, उहाँले ल्याउनु भएको छ 1393 मत। यहाँनिर अब चिराङको म भन्दैछु, चिराङ जिल्लाबाट दुईजना सांसद हुनुहुन्छ नेसनल एसेम्बलीमा प्रतिनिधित्व गर्ने, योगेश तामाङ पिडिपीबाट हुनुहुन्छ, उहाँले ल्याउनु भएको छ 4564 मत। योगेश तामाङ पिडिपीको महासचिव पनि हुनुहुन्छ। अनि अर्को व्यक्ति हुनुहुन्छ नरबिन दर्लामी पिडिपीबाटै हुनुहुन्छ, उहाँले ल्याउनु भएको छ 5021 मत। वाङदु फोटराङबाट दुईजना सांसद हुनुहुन्छ, तान्डेन वाङचुक पिडिपीबाट हुनुहुन्छ उहाँ, उहाँले ल्याउनु भएको छ 3831 मत। अनि अर्को सांसद हुनुहुन्छ किङ्गा, उहाँ पनि पिडिपीबाट हुनुहुन्छ, उहाँले ल्याउनु भएको छ 3648 मत। र अन्तिमको जिल्ला जेमगाङबाट लेकी दोर्जी हुनुहुन्छ पिडिपीबाट, 3149 मत, भने दोर्जी वाङथी डिपिटीबाट हुनुहुन्छ 1906 मत। श्रोताहरू, यसरी भुटानको माथिल्लो भनौँ तल्लो सदनको चुनाव पनि सकिएको छ, माथिल्लो सदनको चुनावको पनि हामीले केही समय अगाडि जानकारी दिएका छौँ, र अब केही दिनमा नयाँ सरकार बन्ने तयारी हुँदैछ। हामी त्यसपछि चाहिँ भुटानका मुख्य मुख्य समाचार तपाईँलाई चासो लाग्ने विषयवस्तु मात्रै जानकारी दिनेछौँ। राजनीतिक रूपमा हामीले दिएको जानकारी अथवा भुटानको राजनीति कतातिर गइरहेछ भन्ने कुरो हामीले यहाँसम्म दिएका छौँ भने, अब चाहिँ अब उपरान्त राजनीतिभन्दा पनि बढी सामाजिक समाचारहरू हामीले तपाईँहरूलाई पस्किने प्रयास गर्नेछौँ। तपाईँहरूले रेडियो एडलेटको 101.5 मेगाहर्जको यो तरङ्गमा युवा संसार सुन्दै हुनुहुन्छ, तपाईँ अनलाइनमा सुन्दै हुनुहुन्छ हामीलाई भने radio.adlet.edu.au मार्फत संसारभर सुन्दै हुनुहुन्छ। हामी उपलब्ध हुनेछौँ तपाईँको फुर्सदको समयमा आइट्युन्समा, युवा संसार .com अनि ipsjournal.com। हामीलाई सम्पर्क गर्ने ठे तपाईँ चाहनुहुन्छ भने yuva.sansar@hotmail.com अर्थात् हामीलाई फेसबुकमा, हाम्रो ट्विटरमा, हाम्रो गुगल प्लस र हाम्रो युट्युबमा पनि तपाईँले हामीलाई मेसेज पठाउन सक्नुहुन्छ, सल्लाह सुझाव दिन सक्नुहुन्छ। अब पनि फेरि मैले धेरै बोलेँ है, युनिसा चुपौलाहरू सुनिरहेछ होइन,
अपडेट सुन्दै थिएँ है,
निकै बेर बोलेँ म। अब युनिसा के छ अर्को लहरमा?
अब गीतै सुनौँ होला होइन, र अब भुटान अपडेट सुन्दै सुन्दै यो गीत त्यो त्यो कुरालाई चाहिँ होइन अब विचार गर्दै अघि सुनेको थियो र त्यो कुरालाई चाहिँ मनमा नै विचार गर्दै यो गोरे टनी भन्ने गीत सुन्नु
गोरे टोनी उस्तै छ गल्ली तिमी कतै वादुगी आकाश उही छ धरती उही छ कतै तिम्रो मन बद्युगी ओ तिम्रो मन बदल्यो कि
यो गीत सुनेपछि युनिसाको नै मन बद्ले कि बद्लेन?
बद्लेन, म गीत सुन्दाखेरि नै बद्लिहाल्ने खालको होइन नि त.
तर गीत चाहिँ त्यस्तै खालको बद्लिने खालको मात्रै सुन्ने गरेको छ.
अब त्यस्तै हो, सुन्नुपर्छ कहिले काहीँ.
युनिसाको छनौटमा परेको आज गीतहरू कि एकदम सेन्टी सेन्टी खालको होइन, कोही कोही बेला चाहिँ कोही कोही बेला चाहिँ एकदम फेरि उफार्ने खालको पनि छ होइन.
म सेन्टीदेखि एकैतल माथि पारेर फेरि मुनि झार्छु.
हट आइटमहरू पनि छ होइन, कुल आइटमहरू पनि छ, एकदम निकै के भन्नु, यो गीतको भाव चाहिँ ओल्लो सोधि पल्लो सो दुईपट्टि समेटेर ल्याएको जस्तो लाग्यो मलाई.
म यस्तै हो.
अब पालि के छ?
अब भने चाहिँ टिप्सहरू लिएर आएको छु.
के को टिप्स दिने नि?
मसँग धेरै छ टिप्सहरू र म त्यो सबै टिप्सहरू भन्छु तपाईँहरूलाई आज. र जस्तै अब नङ सम्बन्धी भयो होइन, र त्यसै गरी काखी सम्बन्धी भयो होइन, र केशमा केही टाँसे भने त्यस कसरी चाहिँ हटाउने, त्यस्तो खाल त्यही तिनवटा छ.
केशमा टाँसे हटाउने अन्त सिल्की सिल्की कालो कपाल हुँदैन फेरि है?
सिल्की सिल्की कालो कपाल त अब हुँदैन होला, तर जे टाँसेको छ त्यसको लागि त्यो कपालै काट्नु पर्ने चाहिँ पर्दैन तपाईँहरूले. र अब त्यो कपाल नकाटिकन नै हटाउनु पर्ने, जस्तै चुइगमहरू त्यस्तो होइन. र म त्यो तपाईँहरूलाई त्यो टिप्सहरू पनि भन्छु. र सबैभन्दा पहिले चाहिँ म तपाईँहरूलाई काखी बारे भन्छु, काखी गनाउने सम्बन्धी.
गनाउँछ होला जस्तो लाग्यो है मलाई.
होइन, म गनाउँथिन के अब काखी नलगाउनु के अरे, आफूले आफूलाई काखी गराउँछ भन्दाखेरि मात्रै त त्यो टिप्स ल्याइने होइन नि त होइन.
र अब मेरो साथीहरूसँग
मात्रै नभएर अब अरू साथी युवा संसार सुनेर बसिराख्नु भएको सबै साथीहरूसँग, अब कुनै कुनै साथीहरूमा होला त्यस्तो होइन. र यो चाहिँ अब यदि तपाईँहरूले सुनिराख्नु भएको छ भने, र अब ज ज तपाईँहरूको आफ्नो साथीहरूको त्यस्तो छ भने तपाईँहरूले भन्दा हुन्छ होइन. यो टिप्स दिँदाखेरि हुन्छ,
उपचार विधि यस्तो रहेछ है भन्ने कुरा सिकाउन सकिन्छ.
एकदम सजिलो, घरमै अब घरमै बसी बसी होइन यो हटाउन सकिन्छ. र अब पसिना त काखीमा अब काखी गनाउने मेन प्रब्लम भनेको नै पसिना आएर हो नि त होइन. र अब त्यो काखीमा पसिना आउने र समस्या हुने त अब त्यो खुल्ला खुल्ला लुगा लगाउँदाखेरि चाहिँ हाम्रो काखीहरू चाहिँ एकदम सफा राख्नु नै तपाईँहरूलाई अब राम्रो हुन्छ, त्यस आवश्यक छ त्यस. र काखी सफा गर्दा पहिलो रङ हटाउनुपर्छ होइन, र त्यसको लागि चाहिँ गुणस्तरीय बाम र हेयर रिमुभर छान्नुपर्छ, ताकि त्यो रङलाई चाहिँ राम्रोसँग हटाउन सकिन्छ, कुनै कुनै समस्या नआओस्.
रङ भन्दा साथीहरूले बुझ्नु भएन भने सायद हेयर भन्दा सजिलो बुझ्नुहुन्छ.
हो, रङ भन्दाखेरि चाहिँ मैले पनि यो टिप्स यसो हेर्दाखेरि चाहिँ रङ भन्दाखेरि चाहिँ मैले पनि बुझेको थिइनँ है, तर काखी भन्दाखेरि चाहिँ
काखीमा चाहिँ रङ हुँदो रहेछ भन्ने कुरो
भन्ने अलिअलि थाहा भयो. र मैले इन्द्र साथीलाई पनि सोधेँ रङ भनेको चाहिँ अब नसुर्ताउनुहोस्, म पनि तपाईँहरू जस्तै हो होइन. र रङ भनेको हेयर हो. र त्यसपछि काखीका रङहरू चाहिँ रङलाई चाहिँ त्यो बाम र हेयर रिमुभलहरू लगाइसकेपछि चाहिँ राम्रोसँगले हटाउन सकिन्छ, र त्यसलाई राम्रोसँग वाक्सिङ र रिमुभ गर्नको लागि सहायता गर्छ,
सहयोग गर्छ.
र राम्रोसँग वाक्सिङ वा रिमुभ गरेपछि चिसो पानीले पुछ्नुपर्छ, अनि आइसको टुक्रा कपासमा बेरेर केही मिनट काखीमा दल्नुपर्छ. र त्यसो गर्दा संवेदनशील अब एकदम हाम्रो छालाहरू हुन्छ नि, त्यो छालाहरू चाहिँ रातो हुन पाउँदैन, त्यो रातो एकदम त्यहाँ हाम्रो काखीको हेयर रिमुभ गर्दाखेरि चाहिँ हाम्रो काखीहरू रातो रातो हुन्छ होइन. र त्यसरी चाहिँ यो वाक्सिङ र लगाउनु भयो भने चाहिँ राम्रो खालको हेयर रिमुभ युज गर्नुभएको छ भने चाहिँ त्यसले चाहिँ तपाईँहरूको त्यो काखीलाई चाहिँ रातो बनाउँदैन. र त्यसपछि काखीको कालो भागमा चन्दन पाउडर पनि दल्नु, पाउडर बेसर र फिटकेरीको धुलोमा रोज वाटर राखी र पेस्ट बनाएर लगाउनुहोस्, र त्यसलाई 10 मिनट राख्नुहोस्, र 10 मिनट पछाडि चाहिँ चिसो पानीले सफा गर्नुपर्छ. र त्यसपछि फिटकेरीको डल्लोलाई पानीमा भिजाएर राख्ने, र फेरि प्याक लगाएर सफा गरेको भागमा दल्नुपर्छ. र अन्त्यमा लेक्ट्रोक्यालामिन लोसन लगाई पसिना सम्बन्धी समस्याबाट धेरै हदसम्म जोखिन सकिन्छ। र यो थियो काखी सम्बन्धीको टिप्स। र यदि तपाईँहरूसँग तपाईँ अथवा तपाईँहरूको साथीहरूसँग काखी गनाउने त्यस्तो समस्या छ भने यो टिप्स युज गर्नुहोस् र त्यो सम्बन्ध त्यो समस्याबाट मुक्त हुनुहोस्।
नर्मली चाहिँ काखी गनाउने समस्या छ भने आफैलाई गनाउँदैन काखी, अरू साथीहरूलाई गनाउँछ। त्यसलाई तपाईँले आफूलाई थाहा नहुन सक्छ, साथीहरूलाई सोद्धाखेरि हो।
त्यो चाहिँ म पनि त्यो भन्छु, अब आफ्नो आफूलाई गरेको कुरा त आफूले जहिले पनि गरेको कुरा आफूलाई गल्ती त लाग्दैन नि त, होइन? त्यसरी नै अब काखी गनाउँछ भने पनि तपाईँहरूलाई तपाईँहरू आफ्नै काखी गनाएको त आफूलाई थाहा
हुँदैन,
र साथीहरूलाई सोध्नुहोस् अथवा साथीहरूले पनि अप्ठ्यारो, अब साथीले साथीलाई तेरो काखी त गनाउँदैछ भन्नु कोही कोही बेला अप्ठ्यारो हुन्छ, होइन? र अब त्यो त्यस्तो चाहिँ अब अरू मान्छेको अगाडि अब त्यसरी सरम पर्नु भन्दाखेरि त साथी साथीमै के हुन्छ र, होइन? र सेयर गर्दाखेरि भइहाल्छ नि यदि तपाईँहरूको साथीहरूको
उपचार पद्धति छ, उपचार गर्न सकिन्छ भने उपचार गरेको राम्रो। त्यसपछि अर्को के छ?
र अर्को टिप्स रहेको छ, केसमा केही कुरा कुनै वस्तु टाँसिएको छ भने त्यसलाई कसरी हटाउने त? यदि तपाईँहरूसँग चुइगम, तपाईँहरूको कपालमा चुइगम टाँसियो भने तपाईँहरू के गर्नुहुन्छ त? र अथवा सुपर ग्लु भयो, होइन? र अथवा रङ भयो, र यदि तिनवटा चिजहरू चाहिँ तपाईँहरूको कपालमा टाँसियो भने के गर्नुहुन्छ?
म त चिन्डे बनाइदिन्छु।
मैले पनि त्यस्तै सोचेको थिएँ है, म पनि अब कप हामीसँग अरू उपाय नै त छैन, होइन?
सुपर ग्लु टाँस्यो भने त अरू के गर्नु त्यहाँदेखि?
त्यही त, अब सुपर ग्लु टाँस्यो भने, चुइगम टाँस्यो भने हामीहरू त्यसै गर्ने गर्थ्यौँ, होइन? त्यो अब कपाल काट्यो बिचरा, अब मेरो कपाल जस्तै, अब मेरो कपाल लामो भएको छ, होइन? अब चुइगम टाँस्यो भने त काट्नु पऱ्यो नि त, होइन? काटिसकेपछि त अब कपालै छोटो भने अरू त उपाय छैन। म मैले पनि त्यस्तै सोच्थेँ, तर हिजो यसो हेरेको थिएँ है, त्यो हेर्दाखेरि चाहिँ अब यो चाहिँ अहो साथीहरूलाई पनि होइन सहयोग हुन्छ यो कुराले। अब तपाईँहरूको यदि कपाल मेरोभन्दा पनि लामो लामो छ भने त्यो कपाल झडप्पै काट्नु त माया लागिहाल्छ नि, होइन? र त्यसको लागि चाहिँ चुइगम टाँसियो भने के गर्नुहुन्छ त? त्यो कपाल नकाटिकनको अर्को उपाय छ मसँग, सुन्नुहोस् है त। केसमा चुइगम टाँसियो भने सबैभन्दा पहिलो केसमा बदामको तेलले मसाज गर्ने, र केसको टुप्पोदेखि ब्रसले कोर्दै ल्याउने, र त्यसो गर्दा चुइगम सजिलैसित निस्कन्छ। त्यसपछि टाँसिएको भागमा हेयर सुपर वा कन्डिसनर लगाउनुपर्छ। त्यसो गर्दाखेरि चाहिँ तपाईँहरूले काट्नु
पर्छ,
जस्तो हुन्छ त्यस्तै हुन्छ। त्यसले चाहिँ अब मजाले ब्रसले, तर अब त्यो एकदम सफ्टली कोर्नु पर्यो, र बिस्तारी ल्याएर त्यसो कोर्नु, त्यसरी गर्नुभयो भने चाहिँ तपाईँहरूको कपाल काट्नु पर्दैन र चुइगम टाँसेको सजिलै निस्कन्छ। र त्यसै गरी सुपर ग्लु टाँसियो भने तपाईँहरू के गर्नुहुन्छ त? मैले पनि अघि चाहिँ कपालै काट्छु भनेर सोचेको थिएँ, यो पनि एकदम सजिलो छ। यसलाई पनि तेल लगाएर बिस्तारै मसाज गर्नुहोस्, र मसाज गर्दै त्यसरी नै बिस्तारै अब सफ्टली त्यो ब्रस गर्नुहोस् बिस्तारै, र त्यसो गर्दाखेरि त्यो सुपर ग्लु पनि अब त्यो टाँसिँदैन।
भनेपछि हतार हतार म निकालिहाल्छु छिट्टो भनेर जबरजस्त तान्नु भएन, एकदम बिस्तारै
बिस्तारै मजाले तान्नु भयो भने तपाईँहरूको कपाल छुट्टिने हुन्छ, होइन? तर त्यही
टाइम लाग्छ, बिस्तारै गर्नुहोस्,
बरु पर्खिनुहोस्, बिस्तारै गर्नुहोस्, कपाल जस्तो थियो त्यस्तै बनाउनुहोस्, टाइम धेरै लगाएर तर एकदम मसाज गरी गरी बिस्तारै, र यसलाई तेल लगाएर गर्नुहोस् है त। र त्यसै गरी कलर, यदि कलर तपाईँहरूको कपालमा टाँसियो भने के गर्नुहुन्छ त? र टाँसियो भने भन्दा नि अब लाग्यो भने कलर
नर्मली साथीहरूले कलर भन्दाखेरि चाहिँ त्यो पेन्टिङ गर्ने जस्तो कलर हुन्छ, अरू कलर पनि एक्रिलिक कलरहरू हुन्छ, तपाईँले भित्तामा कलर गरेको त्यो टाँसिन सक्छ, होइन? फेन्स पेन्टिङ गरेको छ भने त्यो कलर टाँसिन सक्छ, त्यो उक्किँदैन, त्यस्तो खालको कलरको।
मैले पनि त्यस्तै सोचेको थिएँ, त्यो फगुवा खेल्दाखेरि हुन्छ कलर भयो, होइन? अथवा त्यो पेन्ट गर्दाखेरि गर्ने कलरहरू भयो, त्यो अब बुक्सहरूमा सानसानो बुक्सहरू हुँदै कलर गर्ने, त्यस्तो कलर सोचेको थिएँ है। अब त्यस्तो कलर टाँसिन्छ भने त धुँदाखेरि गइहाल्छ नि, होइन? त्यस्तो सोचेको थिएँ, तर त्यस्तो होइन रहेछ। अब अरू कुनै कलरहरू पनि हुन्छ, जस्तै अघि इन्द्रले भने, र त्यस्तो कलर यदि तपाईँहरूको कपालमा टाँसेको छ भने त्यो कलर चाहिँ हतपत नजाँदो रहेछ, र अब त्यो कलरलाई चाहिँ हटाउनुको लागि के गर्नुपर्छ? र केसमा रङ लाग्यो भने पेन्ट थिनर केसमा राखेर जुन भागमा रङ लागेको त्यसलाई मात्र लिएर पुछ्ने, अनि स्याम्पूले सफा गर्ने, र त्यसै गरी केसमा प्लास्टिकको हेयर ब्रस अड्किएको खण्डमा, अथवा अब त्यो चाहिँ भयो त्यो कलरहरू टाँसिएको, होइन? र कलरहरू टाँसिएको छ भने चाहिँ त्यसमा त्यो पेन्ट थिनर भन्ने थिनरले एकदम मजाले बिस्तारै
जहाँ जहाँ कलर लागेको छ त्यहाँ मात्रै
त्यहाँनिर गर्नुहोस्, र त्यहाँ चाहिँ स्याम्पूले सफा गर्नुहोस् त्यहाँनिर। र यो चाहिँ अर्को रहेको छ, यदि प्लास्टिकको त्यो ब्रसहरू भयो होइन, त्यो ब्रसहरू टाँस्यो भने तपाईँहरू के गर्नुहुन्छ त? र त्यस्तो समयमा तपाईँ केस नकाटी ब्रसको टुप्पोलाई नेल कटरको सहायताले काट्नुपर्छ र चुच्चो काइँयोको सहायताले बिस्तारै निकाल्नुपर्छ।
युनिसाले निकै लामो टिप्सहरू दियो है, हामीले टिप्सहरू जम्मै त सकेनौँ होला, अरू आइटमहरू हामीसँग भएको कारणले गर्दाखेरि। अब हामी गीत बजाएर अनि फेरि आएर फेरि गीत बजाउने अलिकति समय कम छ, त्यही भएर हामी हाम्रो एकजना युवा साथी जसले चाहिँ निकै धेरै प्रगति गर्नुभएको छ उहाँको बारेमा अलिकति भनिहाल्छौँ अनि उहाँको स्पिच पनि सुनिहाल्छौँ। तपाईँले सुन्नुभएको होला मलाला युसुफ जाई, उहाँलाई चाहिँ गत अक्टोबरमा होइन उहाँलाई चाहिँ पाकिस्तानमा गर्ल्सहरूले एजुकेसन पाउनुपर्छ भनेर चाहिँ बिबिसीमा ब्लग लेखेको कारणले गर्दाखेरि अथवा एक्टिभिटिजमा भाग लिएको कारणले गर्दाखेरि तालिबानले उसलाई टाउकोमा गोली हानेको थियो है, तर त्यस बापत पनि पाकिस्तान र युकेमा उपचार भएर यो मलालाले होइन के भन्नु स्वस्थ हुनुभएको छ हाम्रो युवा साथी, र उहाँले चाहिँ भर्खरै युएनमा गएर एउटा निकै दर्विलो स्पिच दिनुभएको छ गर्ल्स एजुकेसन चिल्ड्रेन्सको एजुकेसनलाई कति इम्पोर्टेन्स छ भन्ने विषयमा। मलालाको जन्म चाहिँ जुलाई 1997 अथवा 1997 जन्मेको, त्यस हिसाबले हेर्दाखेरि चाहिँ करिब करिब 16-17 वर्षको उमेर पाउँछौँ हामी। मलालाले युएनमा भाषण दिएपछि अथवा उहाँको त्यो कमिटमेन्ट गर्ल्स एजुकेसन र चिल्ड्रेन्स एजुकेसन फ्री एजुकेसनको लागि दिएको कमिटमेन्ट पछि चाहिँ तालिबानका एकजना नेताले आफ्नो व्यक्तिगत हिसाबमा एउटा स्टेटमेन्ट निकालेर चाहिँ माफ माग्नु भएको छ, गल्ती मलालालाई गोली हान्नु गल्ती हो भनेर भन्नुभएको छ। तर पनि कति धेरै युवती होइन तालिबानको कारणले गर्दाखेरि खास गरी गर्ल्सहरूको लागि एजुकेसन एकदमै कमजोर भइरहेछ त्यो क्षेत्रमा, र मलालाले आफ्नो कमिटमेन्टमा भन्नुभएको छ गर्ल्स एजुकेसनको लागि म सधैँभरि लडिरहनेछु। विश्वका नेताहरू युएनको महासचिव बान की मुन, त्यसपछि युकेको फरेन प्राइम मिनिस्टर जो चाहिँ अहिले विश्वभरि गर्ल्स एजुकेसनको लागि एउटा एम्बेसडर हुनुहुन्छ गोर्डन ब्राउन, र विश्वको अरू धेरै ठुला नेताहरूको अगाडि गएर उहाँले भाषण गर्नुभएको छ, उहाँको भाषण हामी सुन्छौँ अब।
डियर ब्रदर्स एन्ड सिस्टर्स, डु रिमेम्बर वान थिङ, मलाला डे इज नॉट माई डे, टुडे इज द डे अफ एभ्री वुमन, एभ्री बॉय and every girl who have raised their voice for their rights. Thousands of people have been killed by the terrorists and millions have been injured. I'm just one of them. So here I stand, one girl among many. I speak not for myself, but for those without voice can be heard. Those who have fought for their rights. I want education for the sons and daughters of the Taliban and all the terrorists and extremists. I do not even hate the Talib who shot me. Even if there is a gun in my hand and he stands in front of me, I would not shoot him. This is the compassion that I have learned from Muhammad, the Prophet of Mercy, and Jesus Christ and Lord Buddha. This is the legacy of change that I have inherited from Martin Luther King, Nelson Mandela, and Muhammad Ali Jinnah. This is the philosophy of non-violence that I have learned from Gandhiji, Bacha Khan, and Mother Teresa. And this is the forgiveness that I have learned from my father and from my mother. And this is what my soul is telling me. Be peaceful and love everyone. Dear sisters and brothers, we realize the importance of light when we see darkness. We realize the importance of our voice when we are silenced. In the same way, When we were in Swat, the north of Pakistan, we realized the importance of pens and books when we saw the guns. The wise saying, the pen is mightier than sword, was true. The extremists were and they are afraid of books and pens. The power of education, the power of education frightens them. They are afraid of women. The power of the voice of women frightens them. And that is why they killed 14 innocent students in the recent attack in Quetta. And that is why they killed female teachers and polio workers in Khyber Pakhtunkhwa. That is why they are blasting schools every day. Because they were and they are afraid of change, afraid of equality that we will bring into our society. And I remember that there was a boy in our school who was asked by a journalist, why are the Taliban against education? He answered very simply by pointing to his book. He said, a Talib doesn't know what is written inside this book. They think that God is a tiny little conservative being who'd send girls to the hell just because of going to school. The terrorists are misusing the name of Islam and Pashtun society for their own personal benefits. Pakistan is a peace-loving, democratic country. Pashtuns want education for their daughters and sons. And Islam is a religion of peace, humanity, and brotherhood. Islam says it's not only each child's right to get education, rather it's their duty and responsibility. Honorable Secretary General, peace is necessary for education. In many parts of the world, especially Pakistan and Afghanistan, terrorism, wars, and conflicts stop children to go to their schools. We are really tired of these wars. Women and children are suffering in many ways in many parts of the world. In India, innocent and poor children are victims of child labor. Many schools have been destroyed in Nigeria. People in Afghanistan have been affected by the hurdles of extremism for decades. Young girls have to do domestic child labor and are forced to get married at early age. Poverty, ignorance, injustice, racism, and the deprivation of basic rights are the main problem faced by both men and women. Dear fellows, today I'm focusing on women's rights and girls' education because they are suffering the most. There was a time when women social activists asked men to stand up for their rights. But this time, we will do it by ourselves. I'm not telling men to step away from speaking for women's rights. Rather, I'm focusing on women to be independent, to fight for themselves. So, dear sisters and brothers, now it's time to speak up. So today, we call upon the world leaders to change their strategic policies in favor of peace and prosperity. We call upon the world leaders that all the peace deals must protect women's and children's rights. A deal that goes against the rights of women is unacceptable. We call upon all governments to ensure free, compulsory education all over the world for every child. We call upon all the governments to fight against terrorism and violence, to protect children from brutality and harm.
यसरी चोखो माया तिमीलाई दिउँला सागर सरी चोखो माया तिमीलाई दिउँला यो जानले साथ दिए तिमी सँगै जिउँला तिम्रो नभई मरे
सागर सरी भन्ने यो निकै मिठो भावुक गीत युनिसाको रोजाइमा होइन निकै भावुक भावुक गीत ल्याएर आएछ आज युनिसाले श्रोताहरू अब जाने बेला हुन लागिसक्यो म एउटा कम्युनिटी नोटिस यहाँ भन्दैछु स्टार्स र बासाको जोइन प्रोग्राम अथवा जोइन कार्यक्रम अन्तर्गत चाहिँ भुटनिस युथ ग्रुप र अन्य केही यङ केटाकेटीहरूले थिएटर ट्रेनिङ गरिरहेछन् है गएको हप्ता हामीले यसको बारेमा न्युज पनि भनेका थियौँ थिएटर ट्रेनिङ सञ्चालन भइरहेछ र अब आउने शनिबार अथवा जुलाई 27 तारिक ट्रेनिङ गर्ने यी भाइ बहिनीहरूले एउटा विशेष सो प्रस्तुत गर्दैछन् टाइम रहेको छ 2:30 बजे भेन्यू रहेको छ 1225 युथ सेन्टर सल्जबरीमा र बिवाइजीका सदस्यहरूको प्रस्तुति र स्टार्स र बासाको यो सामूहिक संयुक्त कार्यक्रममा उत्पादन भएको नाटक प्रस्तुति हेर्नलाई भुटनिस कम्युनिटीका सबै श्रोताहरूलाई अथवा हाम्रा कम्युनिटी मेम्बरहरूलाई विशेष आमन्त्रण गरिएको छ अब श्रोताहरू जाने बेला भइसकेको छ हामी अर्को साता चाहिँ 1 बजे नै आउँछौँ त्यसपछि हामी साँझ 5:30 बजे तपाईँको रेडियो सेटमा आउँछौँ कार्यक्रम सुन्न नभुल्नु होला ठिक्क तपाईँको अफिस छुट्टी भएर घर फर्किँदाखेरि गाडीमा तपाईँलाई सहज हुने हिसाबले हामीले 5:30 बजीको टाइम मिलाएको छौँ होइन घरमा पनि बसेर तपाईँले सुन्न सक्नुहुन्छ हाम्रा बुवामा पाका कम्युनिटीको मेम्बरहरू तपाईँ 5 बजे सायद घर फर्किसक्नुहुन्छ होइन दिउँसोको घुमफिर सकेर त्यसपछि तपाईँलाई घरमा बसेर सुन्नलाई सहज हुन्छ भनेर त्यो टाइम मिलाएको छौँ अर्को साथै 1 बजे युवा संसारको स्टुडियोमा फेरि पनि तपाईँलाई भेट्ने बाचाको साथ युनिसा र इन्द्र आज कार्यक्रमबाट बिदा लिँदैछु
र अब भने चाहिँ हामीले यो भुटनिस आर्टिस्टको गीत छोड्दै
अर्को साताको लागि आउने बाचाको साथ हामी बिदा हुन्छौँ नमस्ते
महीनों भी Somebody.